नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np विश्वभरिकै साथ प्रसारण भइरहेको प्रत्येक हप्ताको आइतबार बिहान 8 बजे प्रसारण हुने वर्तमान खबरमा यहाँहरूलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगर क्षेत्रमा भइरहेका विकास निर्माणका काम, यहाँका सम्भावनाहरू, अहिले जनप्रतिनिधिले गरिरहेका काम, जनताको इच्छा चाहना र जनचाहना अनुसार जनप्रतिनिधिले कसरी कामहरू अगाडि बढाइरहनु भएको छ भन्ने विषयमा आज हामी कुराकानी गर्न गइरहेका छौँ। हामी प्रत्येक हप्ता फरक फरक व्यक्तित्वसँग फरक फरक प्रसङ्गमा कुराकानीहरू गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड नगर क्षेत्रलाई नै चाहिँ विशेष गरेर ध्यानमा राखेर विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्ने क्रममा आज हामी बिर्तामोड का स्थानीय पत्रकार प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत रहनुभएका एकजना पुराना पत्रकारसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँ हुनुहुन्छ गोपाल काफ्ले, उहाँ हाम्रो प्रत्यक्ष सम्पर्कमा आउनुभएको छ। विशेष त हामी बिर्तामोड नगर क्षेत्रका सम्भावनाहरू के छन्, यहाँका चुनौतीहरूलाई पत्रकारको नजरले कसरी हेरिएको छ र अहिलेको यो विकास निर्माणको पद्धतिले आगामी दिनहरूमा बिर्तामोडको समृद्धि हासिल गर्ने अथवा यही गतिमा अगाडि बढ्ने हो भने यहाँ यस क्षेत्रको प्रगतिको सम्भावना कतिको देख्न सकिन्छ र अर्थात् यो गतिलाई परिवर्तन गर्न जरुरी छ। विकासको अहिलेको गतिलाई, अहिलेको अहिले अगाडि बढाइरहेको जुन गति छ त्यसलाई परिवर्तन गर्न जरुरी छ भन्ने विषयमा हामी आज चर्चा परिचर्चा गर्ने नै छौँ। त्यसका लागि हामीसँग प्रत्यक्ष सम्पर्कमा गोपाल काफ्ले सर आउनुभएको छ। गोपाल सर, यहाँलाई स्वागत छ।
नमस्कार पुष्पजी, धन्यवाद छ। सम्पूर्ण श्रोताहरूलाई पनि रेडियो भिजनको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट नमस्कार र अभिवादन भन्न चाहन्छु।
हामी प्रत्यक्ष प्रसारणमा छौँ सर। विशेष त तपाईँले करिब 30 वर्षको यात्रा पत्रकारितामा गर्नुभएको छ, होइन? यो यात्राको दौरानमा हामीले धेरै भोगेका छौँ, धेरै देखेका छौँ, धेरै नीति नियमहरू परिवर्तन भएका पनि देखेका छौँ। मुलुक परिवर्तनको सङ्घारमा छ, नयाँ युगमा परिवर्तन, मुलुक चाहिँ नयाँ युगमा प्रवेश गर्दैछ भन्ने खालका चर्चा परिचर्चा पनि हुने गर्छन्। तपाईँसँग आज हामीले विशेष त बिर्तामोड क्षेत्रमा रहेर कुराकानी गर्नेछौँ। जब बिर्तामोड नगरपालिका भयो, स्थानीय पालिका भयो, तब विकासका गतिहरू अगाडि बढ्छन्, जनताले सोचेअनुसारको विकास निर्माण हुन्छ भन्ने जनताको अपेक्षा, र अहिलेका जनप्रतिनिधिले गरिरहेको विकास निर्माणको कामलाई कसरी हेर्न सकिन्छ सर?
धन्यवाद पुष्पजी प्रश्नको लागि। र म धेरै अगाडि प्रवेश गर्दिनँ। बिर्तामोड नगरपालिका नेपालको पूर्व भेगको एउटा राम्रो उदाउँदो नगरको रूपमा स्थापित हुनु पर्थ्यो धेरै अगाडि नै, तर पनि धेरै ढिलो गरेर 73 सालमा मात्रै बिर्तामोडलाई चाहिँ नगरपालिका बनाइयो। बिर्तामोडलाई नगरपालिका बनाउँदै गर्दा अनारमुनि र गरामुनि मात्रै, चारपानी मात्रै मिसाइयो, गरामुनि पनि मिसाइनु पर्थ्यो, अथवा हामी सबै तिनटै गाविसहरू मिलाएर यो 73मै अगाडि नै बनाइसक्नु पर्थ्यो। धेरै ढिलो भएर बिर्तामोडको विकासमा ढिलो भयो, प्रगतिमा ढिलो भयो। यति हुँदाहुँदै पनि 2074 सालभन्दा अगाडिका जुन 15 वर्ष हुन् जनप्रतिनिधि नहुँदाका, त्यसको तुलनामा अहिले यी बितेका 6 वर्ष 74को चुनाव र 79को चुनावबाट निर्वाचित जनप्रतिनिधिहरूले बिर्तामोडको मुहारलाई वास्तविक रूपमै फेरिदिनु भएको छ। जनप्रतिनिधि हुँदा र नहुँदामा फरक छ, किनभने जनप्रतिनिधि आइकन विकास निर्माणले फलको मारेको छ। पहिले समस्या थिए, कर्मचारीहरू मात्रै केन्द्रित हुन्थ्यो, विकासका निम्ति बजेट कम थिए, नगरपालिका थिएन, नगरपालिका नहुँदाखेरि राज्यले दिने समानीकरण बजेट लगायतका कुराकानीहरू हुँदैन थिए। अहिले पछिल्लो समयमा जनप्रतिनिधि आइकन 74 पछाडिकै 6 वर्षहरूमा सहरको मुहार, स्पेसली बिर्तामोड नगर क्षेत्रको मुहार चाहिँ फेरिएको छ। तर पनि गर्न सकिने कुराहरू चाहिँ अत्यन्त धेरै हुँदाहुँदै पनि नगरिरहेको चाहिँ हामी पाउँछौँ। यो जनप्रतिनिधिले नगरेको अथवा जनप्रतिनिधि र कर्मचारीको बिचमा तालमेल नमिलेको वा गर्न चाहेर पनि गर्न नसकेको, यो चाहिँ अलिकति अप्ठ्यारो कुरा हो। नीति कार्यक्रमहरू हामी बनाउँछौँ, नीति कार्यक्रम बनाउँछ नगरपालिकाले, नीति कार्यक्रमहरू हरेक वर्ष बनाइरहेको हुन्छ, तर त्यो कार्यान्वयन गर्ने कुरामा चाहिँ कता कता अल्मलिएको हो कि, जनप्रतिनिधिहरूलाई कसैले अल्मल्याइरहेको छ कि भन्ने पनि लाग्छ। र बिर्तामोडकै क्षेत्रमा चाहिँ अलिकति सकारात्मक परिवर्तन गर्न सक्ने थुप्रै आधारहरू छन्। त्यो आधारहरूमा चाहिँ हामी कर्मचारी जनप्रतिनिधि स्थानीय राजनीतिक दलहरूका बीचमा तादम्यता मिल्यो भने परिवर्तन गर्न सकिन्छ पुष्पजी। विगतभन्दा परिवर्तन भएको छ र अब पनि हामीले गर्न सक्ने थुप्रै आधारहरू
जस्तै बिर्तामोड नगरपालिका भइसकेपछि यहाँका मुख्यतः चार पाँचवटा मूल एजेन्डाहरू थिए होइन, ती पाँचवटा एजेन्डाहरूमा अहिले पनि जनप्रतिनिधिहरू प्रवेश गर्नै सकेनन् भन्ने खालको चाहिँ एक किसिमको तर्क अहिले बजारमा अथवा जहाँ त्यहीँ सुन्न सकिन्छ। जस्तै बिर्तामोडको चाहिँ सार्वजनिक शौचालयको कुरा, यहाँको फुटपाथ व्यवस्थापनको कुरा होइन, कृषि थोकको कुरा लगायतका यी कुराहरूलाई चाहिँ अहिले पनि जनप्रतिनिधि फोहोर व्यवस्थापनको कुरा लगायतका यी मुख्य एजेन्डाहरू थिए, यी एजेन्डाहरूमा चाहिँ अहिले पनि जनप्रतिनिधि अल्मलिएको त्यहाँ प्रवेश गर्न नसकेको भन्ने कुराहरू छन्। एउटा पत्रकारको नजरले यी एजेन्डाहरूलाई सम्बोधन गर्न सक्ने अवस्था छैन अहिले पनि?
नसक्ने भन्ने कुरा केही छैन। हामी अन्य पालिकाहरू अलिक सक्सेसफुल पालिकाहरूको उदाहरण दियौँ। अब अहिले चाहिँ सबैका नजरमै परेको छ बालेन सिटी काठमाडौँलाई भन्छन् होइन, त्यो पनि एउटा नगरपालिकाको, उहाँ त झन् एक्लो स्वतन्त्र उम्मेदवार भएर जितेको ठाउँको उदाहरण हेर्ने हो भने पनि त्यहाँ थुप्रै कामहरू भएका छन्, विमतिका बिचमा पनि काम भएका छन्। तर बिर्तामोड त यस्तो ठाउँ हो, 55 जनप्रतिनिधि मध्ये 37-38 त एउटा राजनीतिक दलले नेतृत्व गरिरहेको छ, कार्यपालिका सिँगै उसको होल्डमा छ तर गर्न सकेको छैन। किन सकेन भन्दा यहाँ दुईटा कारणले सकिरहेको छैन। एउटा त दृष्टिकोणको अभाव हो। हामीरा जनप्रतिनिधिहरूले जुन दृष्टिकोण लिएर घोषणा पत्र बनाइएको थियो त्यो घोषणा पत्रलाई एकातिर कुनामा थन्काइदिएर उहाँहरू अहिले उद्घाटन सेमिनार कता 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 अल्मली भएको अनुमान गर्न सकिन्छ, हामी देख्न पनि सक्छौँ। हामी कतिपय ठाउँमा नगरपालिका जाँदै पनि उहाँहरू चाहिँ कुनै कार्यक्रममा गएको मात्रै भन्ने सुनिन्छ, भनेपछि यहाँ अरू थुप्रै कुराहरूलाई थाँती राखेर उद्घाटन र सेमिनार गोष्ठीमा गइरहेको हो कि, यो खालको चाहिँ सङ्केत छ एक नम्बर। दोस्रो चाहिँ राजनीतिक दलहरूका बिचमा पनि कता कता उठबस मिलिरहेको छैन। हामीले बिर्तामोडको कृषि थोक बजारको एजेन्डालाई हेर्ने हो भने त्यसलाई खाली गर्नको निम्ति एक वर्ष पहिले उद्योग वाणिज्य सङ्घ बिर्तामोडको नेतृत्वले गरेको असहयोग होइन, बिर्तामोड उद्योग वाणिज्य सङ्घ र बिर्तामोड नगरपालिका बिचमा तालमेल नहुँदाखेरि त समस्या हुने रहेछ नि त। त्यति गर्दा गर्दै पनि बिर्तामोडको कृषि थोक माथि बुधबारे हटियालाई व्यवस्थापन गर्न बिर्तामोड नगरपालिका सक्षम भयो हो। त्यस्तै गरेर एक्सनमा जानु पर्यो, एक्सन क्रिएट रिएक्सन्स भन्छ, एक्सनै नगरिकन रिएक्सन हुँदैन, प्रतिकार हुँदैन, तर प्रतिकारले पनि कहिलेकाहीँ राम्रा कामहरूमा पनि हुन्छ। गलत काम गरेको रहेछ भने प्रतिकार गर्ने, होइन भने त पक्कै पनि उहाँहरू समर्थनमा आइहाल्नुहुन्छ, उसमा हुनुहुन्छ। अर्को यो सरसफाइको कुरामा चाहिँ हामी नगरवासीहरूले स्वयंले पैसा तिरेका छौँ। एउटा एक तले घरको 150 रुपियाँ, दुई तले घरको 250 रुपियाँ हुँदै हुँदै हामी सबैले पैसा तिरेका छौँ। तरै पनि थुप्रै मानिसहरूलाई त्यसको परिवार घर परिवारहरूलाई उहाँहरूले व्यवस्थापन गर्नुपर्थ्यो, कर्मचारीहरू खटाउनु पर्थ्यो। एउटा कम्पनीको भरमा चाहिँ फोहोर मैला व्यवस्थापन हुन सक्दैन।
यसको यो फोहोरको चाहिँ दिगो विकासको कुरा गर्दैछु म। अहिले केही हदसम्म त फोहोर उठाएर लगाइरहेको अवस्था पनि छ, तर यसको दिगो विकासको निम्ति अथवा दिगो समाधानको निम्ति त आफ्नै ल्यान्डफिल्ड साइट हुनु पर्यो होला होइन, बहु धेरै वर्षलाई चाहिँ त्यहाँ फोहोरहरू डम्पिङ गर्न सक्ने अथवा रिसाइक्लिङ गर्न सक्ने आफ्नै क्षेत्रमा बनाउँदाखेरि चाहिँ यो अवरोध हुँदैन होला। अब अहिले कन्काई नगरमा को एउटा प्रोजेक्टमा लगेर फोहोर लगिँदैछ, त्यहाँ कुनै कारणले अवरोध भइदियो भने फेरि पनि बिर्तामोड चाहिँ दूषित हुनेछ होइन, यसको दिगो समाधान त हुनु पर्थ्यो होला नि त गोपाल।
दिगो समाधानका लागि पहिलेको कार्यपालिकाले पनि निकै प्रयास गर्यो, थुप्रै मानिसहरूका जमिनमा लगेर गाडो के भन्छ बिरिङको खोलाको किनारमा लगेर त्यहाँनेरि साइडमा डम्पिङ गरेर त्यसको बाँध बनाइयो। हुँदाहुँदै अहिले बिर्ता अर्जुन नवीकरणीय ऊर्जामा लगेर व्यवस्थापन गरिएको छ, भलै त्यो चाहिँ 3 नगरपालिकाले पनि लगानी गरेर बनाएको एउटा चाहिँ सरकार र स्थानीय सर्वसाधारणका बिचमा बनाइएको एउटा प्रोजेक्ट हो, त्यो पनि एउटा राम्रै पक्ष हो। तर त्यसैका लागि पनि त कुहिने र नकुहिने वस्तुहरू छुट्याउनको निम्ति कहाँ गरेको छ र नगरपालिकाले, उहाँहरूले त गर्नु पर्थ्यो नि त कम्तीमा पनि सेग्रिगेसनको कुरा छुट्याएर चाहिँ वितरण गर्ने कुरा, सिकाउनु नै भएको छैन, भन्नु नै भएको छैन। हाम्रा गाउँघरमा अहिले पनि मानिसहरूले एउटै बोरामा चाहिँ कुहिने पनि हालिदिनुहुन्छ, सिसा पनि हालिदिनुहुन्छ, अर्को चाहिँ अन्य वस्तुहरू नकुहिने वस्तुहरू पनि हालिदिनुहुन्छ। यो खालको सेग्रिगेसनको प्रविधिलाई अहिले पनि नगरपालिकाले जनजागरणको रूपमा लिएर जानुपर्छ। फोहोर मैला व्यवस्थापन गर्नको निम्ति त्यस्तो गाह्रो छैन जस्तो लाग्छ अहिलेको नवीकरणीय ऊर्जाको कारणले गर्दा। र त्यसमा चाहिँ अब सुरुबाटै स्रोतबाटै चाहिँ वर्गीकरण गर्ने कुराको गर्नुपर्छ भन्ने लाग्छ, होइन, फोहोर मैला व्यवस्थापन। अर्को र महत्त्वपूर्ण कुरा विकास निर्माण भन्ने कुरा चाहिँ आँखाले देखिने र नदेखिने हुन्छ कि पुष्पजी। आँखाले देखिने विकासलाई हामी भौतिक विकास भन्छौँ, बाटोघाटो, पुल पुलेसा आदि। नदेखिने विकास चाहिँ जनतामा एउटा रचनात्मक प्रगति अथवा उनीहरूको विचार, उनीहरूको दृष्टिकोणमा पनि परिवर्तन ल्याउनुपर्छ। सिप जाँगरका कुरा पनि हुनुपर्छ, सभ्य नागरिक बनाउने कुरा पनि अर्को चाहिँ नदेखिने विकास हो। यो तर्फ पनि नगरपालिकाले गर्न सक्छ भन्ने लाग्छ। अलिकति बजेटको कुराकानी गरौँ। अब जस्तो सङ्घीय सरकारले, प्रदेश सरकारले प्राप्त हुने समानीकरण समपूरक बजेट के भन्छ, त्यो विषयमा पनि अहिले चाहिँ दुई वर्ष अगाडिदेखि पर्याप्त मात्रामा नपाउँदाखेरि अहिले पनि आयोजनाहरू अधुरा रहेका छन्। यो देखिने विकासको कुरा गरिरहेको छु। आर्थिक मन्दीका कारणले उद्योग धन्दा व्यवसायहरू पनि चलिरहेको छैन र राजस्व पनि उठिरहेको छैन। सम्पत्ति, एकीकृत सम्पत्ति र मालपोत जस्ता विषयवस्तु तिर्ने मानिसहरूले पनि यो जग्गाको वर्गीकरणको कारणले अहिले पनि लगभग अलमलमा परेको छ, कारोबार भएको छैन। त्यसो हुँदा पालिकाहरूमा अनुमान गरिएको जतिको बजेट नआउँदा विकास निर्माणका कामहरूले त खास गति लिन नसकेका हो।
गोपाल सर, तपाईँलाई यहाँनिर अलिकति स्मरण गराउँछु। जस्तै सबै हामी परनिर्भर मात्रै हुन्छौँ, आन्तरिक स्रोत, आन्तरिक आयको आमदामी, आन्तरिक आयका ठुला अवसरहरू पनि छन् बिर्ताउन। जस्तै घरबाल करको कुरा चाहिँ, यो घरबाल कर मात्रै सङ्कलन गर्ने भयो भने पनि वार्षिक 30-40 करोड रुपियाँ उठ्न सक्दो रहेछ। 10% घरबाल कर अनिवार्य बुझाउनु पर्ने हुन्छ। अन्य आमदामीका स्रोतहरू पनि प्रशस्तै छन्। वैज्ञानिक कर प्रणाली अहिलेसम्म वृत्तामोडले लागू गर्न सकेन। पोहोर पनि तपाईँको करको विषयमा ठुलो विवाद भयो र चाहिँ नगरपालिका ब्याक हुनुपर्ने अवस्था सृजना भएको छ। किन यस्तो भइरहेको छ, होइन? यसमा चाहिँ राजनीतिक दलहरूले नेतृत्व गर्न नसकेको हो या जनप्रतिनिधि असक्षम भएका हुन्?
विशेष गरी यो यस्ता कुराहरूमा विगतदेखि नै सहमति र सहकार्य भन्ने कुरा हुँदै आएको छ। विभिन्न राजनीतिक दलहरूका बिचमा सहमति भएर मात्र यस्ता कामहरू गर्नुपर्छ। यहाँले घरबाल करको कुरा उठाउनुभयो, यो राज्यले अलिक अव्यावहारिक कर, 10% कर भनेको अधिक अव्यावहारिक नै हो। हामीले टोल विकास संस्थाहरूको माध्यमबाट तपाईँले घरबाल कर उठाउनुभयो भनेदेखि कम्तीमा पनि टोल विकास संस्था पनि सस्टेन हुन्छन् र नगरपालिका गाउँपालिकाहरूलाई पनि करको राजस्वको मात्रा वृद्धि हुन्छ भनेर दुई वर्ष पहिले नै सुझाव दिएका हौँ। म एउटा चाहिँ टोल विकास संस्थाको सचिवको नाताले पनि मैले यो कुरा सुझाव दिएको थिएँ, तर उहाँहरू त्यो कुरा कार्यान्वयन गर्न सकिराख्नु भएको छैन। टोल विकास संस्थालाई चाहिँ 5% टोल विकास संस्थालाई दिने र 5% नगरपालिकाले पैसा उठाउने, नगरपालिकाले जिम्मा दिने भने यो सबै घरको घरबाल कर उठ्न सक्छ 10%कै हिसाब गर्ने भने। होइन भने पनि थोरै मात्रामा टोल विकास संस्थाको सस्टेनका निम्ति दिने र नगरपालिकालाई अलिक बढी राख्ने हो भने त्यो पनि पैसा उठ्न सक्छ, तर त्यो कुरामा नगर जनप्रतिनिधिहरूले आँट गर्नुभएको छैन। हाम्रा मतदातालाई करको बोझ थपिन्छ भन्ने उहाँहरूको बुझाइ हो। यसो गर्दाखेरि चाहिँ हाम्रा स्रोतहरू, आम्दानीका स्रोतहरू घटेका छन्। यति मात्र होइन पुष्पजी, थुप्रै अरू सोर्सहरू छन्। घरबाल कर यहाँले उठाउनु भयो, तर विज्ञापनको कर छ नि, घरको छत माथि राख्ने होर्डिङ बोर्डहरू, त्यो पनि पालिकाले चाहिँ करको रूपमा लिन सक्छ। तर यहाँ त विज्ञापन एजेन्सीहरूले त्यो पैसा कसलाई तिर्छन्, तिरेको चाहिँ भन्छन्, घर धनीलाई मात्रै तिरिरहेका छन् कि त्यसको चाहिँ नगरपालिकाले पनि उठाउँछ, कर उठाउँछ भन्ने कुरा यहाँ खुलेको छैन। अब त्यति मात्र नभएर हाम्रा आम्दानीका स्रोतहरू, साना साना स्रोतहरू खोज्ने, घरबाल र सम्पत्ति करमा चाहिँ लगातार वृद्धि गरिदिएर हामीले पछि हट्नु पर्यो करको कुरामा। तर त्यसो नभएर के गर्नु पर्थ्यो भने करका दायरा बढाउनुभन्दा स्रोतहरू खोज्नु पर्थ्यो। कर तिर्ने मानिसहरूको सङ्ख्या थपियो भने थोरै थोरै करले पनि मानिसले यो नगरपालिकाले गाउँपालिकाहरूले चाहिँ सस्टेन गर्न सक्छन् भन्ने लाग्छ। र अर्को एउटा कुरा चाहिँ मलाई अलिकति अप्ठ्यारो र एकदम भन्नै पर्ने कुरा, आज तपाईँले बिर्तामोडकै केन्द्रमा भन्नुभयो, बिर्तामोडमा उपभोक्ता समितिहरू अलिक बढी प्रताडित छन्। यो अहिले विकास निर्माणका कुराकानीहरू, हामी उपभोक्ता समितिका मान्छेहरूलाई यस्तो अप्ठ्यारो छ कि बाटो भएको नभएको अथवा बाटो निर्माण गर्छौँ हामी, ड्रेन निर्माण गर्छौँ, पिच निर्माण गर्छौँ, हामीले पैसा तिरेर गोजीबाट पैसा तिरेर नगरपालिकाकै विकास निर्माणका लागि काम गरिरहेका छौँ, नगरपालिकाकै सम्पत्ति वृद्धि गरिरहेका छौँ, तर हामीलाई कहिलेकाहीँ अप्ठ्यारोहरू छन्। अघिल्लो वर्ष लगभग 4-5 करोड जति चाहिँ बेरुजु आएको भन्ने नाममा उपभोक्ता समितिहरूबाट उहाँहरूलाई चाहिँ पदाधिकारीहरूलाई पत्र काटिएको थियो एक हप्ताभित्र पैसा बुझाउन। त्यो विषयमा हामीले अर्को एकजना साथी हुनुहुन्छ पत्रकार केशव भट्टराई, उहाँ पनि सचिव हुनुहुँदो रहेछ, म पनि एउटा टोल विकास संस्था एउटा उपभोक्ता समितिको सचिवको नाताले गएर यसभन्दा अगाडिका प्रमुख प्रशासकीय अधिकारी विनोद न्युपानेजीलाई त्यो कुरालाई जानकारी दिँदाखेरि तपाईँहरू पनि त एक प्रकारको ठेकेदार नै हो नि त भन्ने शब्दहरू प्रयोग गर्नुभयो कि। त्यसो हुँदा कर्मचारीको यो म्यानरका कारणले गर्दा पनि हामी उपभोक्ता समितिहरू प्रताडित छौँ, काम गरेर सकेर थुप्रै अगाडिदेखि हामीले बिल भर्ताहरू पेस गर्ने गर्दा पनि के भनेर अल्मलाइरहेको अवस्था पनि छ। यो बिर्तामोडको हकमा यस्ता कुराकानीहरूबाट चाहिँ उपभोक्ता समितिहरूलाई समस्यामा पार्नु हुँदैन। उपभोक्ता समितिले पनि उहाँको गाउँ मात्रै नभएर नगरपालिका बनाइरहेको छ भन्ने कुरा चाहिँ जनप्रतिनिधिले बुझिदिनुपर्छ, कर्मचारीहरूले पनि बुझिदिनुपर्छ भन्ने कुरा चाहिँ आज यो रेडियो भिजन मार्फत म सुनाउन चाहन्छु। र उहाँहरूले पनि ध्यान दिनुपर्छ, हामीले हाम्रो गाउँ मात्रै बनाइरहेका हुँदैनौँ उपभोक्ताहरूले, नगरपालिकाको लागि सम्पत्ति पनि जोडिरहेका छौँ, हाम्रो पनि गोजीको पैसा खर्च गरिरहेका छौँ भन्ने कुरामा चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ।
जस्तै अहिले बिर्तामोड नगरपालिकामा शिक्षा र स्वास्थ्यको हबको रूपमा लिने गरिन्छ, धेरै मानिसहरू चाहिँ अन्य ठाउँहरूबाट अन्य जिल्लाहरूबाट बिर्तामोडमा आउने गर्नुहुन्छ शिक्षा र स्वास्थ्यको निम्ति, तर शिक्षा र स्वास्थ्यमै व्यवस्थित तरिकाले चाहिँ नगरले गर्नुपर्ने कामहरू अझै पनि हुन सकेका छैनन्। जस्तै शिक्षाको कुरामा तपाईँलाई एउटा उदाहरण दिन्छु, यहाँका सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूले 10% विद्यार्थीहरूलाई कुनै पनि शुल्क नलिई निःशुल्क पढाउनुपर्छ, विशेष गरेर संस्थागत विद्यालयको कुराहरू गरौँ, धेरै विद्यार्थीहरूले निःशुल्क पढ्न पाउने अवस्था सिर्जना हुन सक्थ्यो यदि नगरले चाहेको भए, होइन 10% अनिवार्य छात्रवृत्तिको व्यवस्था हुन सक्थ्यो, फिसका कुराहरू पनि छन्। यी कुराहरूलाई चाहिँ नगरले अहिले पनि चाहिँ व्यवस्थित गर्न सकेको छैन जस्तो लाग्छ, के छ यसलाई व्यवस्थित गर्न सम्भावना छ कि छैन? तपाईँ लामो समयदेखि प्राध्यापन पेसामा पनि हुनुहुन्छ,
प्रशस्त सम्भावना छन्, यो कतिपय ठाउँमा हुँदै पनि गएका छन्। कतिपय ठाउँमा चाहिँ नगरपालिकामा गएर विद्यालयमा गएर सम्बन्धित विपन्न परिवारको परिवारले गएर चाहिँ मेरो बच्चा यस विद्यालयमा पढ्छ, यहाँ चाहिँ नगरपालिकाबाट प्राप्त हुने चाहिँ 10% कोटामा मेरो बच्चालाई पढाउने अवसर पाऊँ भनेर निवेदन दिनुपर्छ। त्यो निवेदनका आधारमा नगरपालिकाले पछि छानेर उहाँहरूकै बिचबाट चाहिँ विद्यालयलाई नाम सिफारिस गर्ने प्रावधान छ, यो शिक्षा शाखाले नै गर्छ। तर हामी नगरपालिका मार्फत अनुगमन चाहिँ भएको छैन भन्नेमा म बुझ्छु, मेरो बुझाइ छ। म एउटा विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष पनि भएको नाताले म के कुरा राख्न चाहन्छु भने शिक्षा शाखाले प्रशस्त अनुगमन गर्नुपर्छ, कर्मचारी नभएर अनुगमन नभएको हो वा कर्मचारी हुँदाहुँदै पनि अनुगमनलाई वास्ता नगरिएको हो, त्यो चाहिँ शिक्षा शाखाले ध्यान दिनुपर्छ।
आज यो स्वास्थ्यमा पनि यस्तै छ गोपाल सर, जस्तै स्वास्थ्यमा पनि चाहिँ यी स्वास्थ्य जति पनि हस्पिटलहरू खुलेका छन् उनीहरूले 10% स्थानीय नागरिकलाई निःशुल्क सेवा दिनुपर्ने हुन्छ। आज नगरपालिकाले सिफारिस गरेका र पठाएका कति बिरामीले बिएनसी बिर्ता सिटी मनमोहन जस्ता अस्पतालले निःशुल्क गरेका छन् हामीले उदाहरण पाएका छौँ गोपाल सर, के लाग्छ तपाईँलाई?
छैन, त्यस्तो मैले जानकारीमा छैन र यो विषय मैले जानकारीमा नभएको र मैले पनि खोजी नीति नगरेको कारणले गर्दा म यो विषयमा धेरै बोल्न चाहन्न स्वास्थ्यको क्षेत्रमा, तर पनि सामान्यतया यसरी सुविधा पाइयो भनेर उल्लेख कहीँ पनि भएको सुनिन्न। मैले जानकारीमा नभएको कुरालाई मैले यहाँ बोल्नुहुन्न, कहीँ कहीँ पाउनु भएको रहेछ भने पनि नगरपालिकाले अथवा स्वास्थ्य शाखाले सिफारिस गरेको रहेछ भन्ने बुझौँ, तर मलाई यो विषयमा जानकारी नभएको कारणले म फेरि पनि शिक्षातर्फै प्रवेश गर्न चाहन्छु, स्वास्थ्यमा मैले धेरै बोलिनँ होइन। शिक्षामा चाहिँ शिक्षा गुणस्तरीय शिक्षा हुँदो रहेछ भन्ने कुरा नगरपालिकाकै मातहतमा रहेको मनमाया माध्यमिक विद्यालयमा अहिले बिहान र दिउँसो दुईटा सिफ्टमा क्लास हुँदैछन्। विद्यालयको त्यहीँको शिक्षकहरूको र विद्यालय अभिभावक सङ्घ लगायत विद्यालय व्यवस्थापन समितिको सक्रियतामै गुणस्तरीय शिक्षा प्रवाह गर्नको निम्ति उहाँहरूले पनि गर्नुभएको रहेछ नि त, होइन र योगदान हुँदो रहेछ। त्यही कुरा सिकेर अन्य निजी विद्यालय सामुदायिक विद्यालयले पनि त्यसमा ध्यान दिनुपर्छ। निजी विद्यालयको त
गोपाल सर तपाईँलाई यही विषयमा अलिकति म तपाईँले उठाइहाल्नुभयो प्रसङ्ग, जस्तै अहिले चाहिँ सामुदायिक विद्यालयहरूमा उत्कृष्टमा पर्न भनेर परेको भनेर हामीले जसरी मनमायाको चाहिँ नामहरू लिइरहेका छौँ, त्यहाँ चाहिँ के हुँदो रहेछ भने संस्थागत विद्यालयबाट अथवा बोर्डिङ स्कुलबाट पढेका विद्यार्थीहरू चाहिँ उत्कृष्ट विद्यार्थीहरूले त्यहाँ इन्टरभ्यू दिने र इन्टरभ्यू दिएर चाहिँ त्यहाँ नाम निकाल्ने, तर सामुदायिक विद्यालयबाट गएका केही अङ्ग्रेजी लगायत केही विषयमा अलिक कमजोर भएका विद्यार्थीहरूले चाहिँ पढ्नबाटै वञ्चित हुने त्यस्ता विद्यालयहरूमा, त्यहाँ त उत्कृष्ट हुनु पऱ्यो, बोर्डिङ स्कुल पढेर गएको विद्यार्थीले नाम निकाल्ने भयो, तर सर्वसाधारणको बोर्डिङ स्कुल नपढेको सामुदायिक विद्यालयबाट गएको त्यहाँ पढ्न चाहने विद्यार्थी चाहिँ केही कमजोर भयो भने उसले चाहिँ अवसर नपाउने अवस्थाको सृजना भयो भन्ने खालको चर्चा पनि छ, यस्तो हुनु स्वाभाविक हो सर?
प्रतिस्पर्धामा पार्सियालिटी गर्नु हुँदैन भन्ने मेरो मान्यता हो।
पक्कै पनि
प्रतिस्पर्धा गरेर कसैले त्यो विद्यार्थी भर्ना गर्छ भने प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्नेले मात्रै भर्ना पाउनुपर्छ, उहाँहरूको नीति प्रतिस्पर्धा हो। त्यहाँ चाहिँ कोटा छुट्याएर सामुदायिक विद्यालयबाट आएको विद्यार्थीलाई यति यतिजना, संस्थागत विद्यालयबाट आएको विद्यार्थीलाई यतिजना भनेर जब कोटा छुट्याइन्थ्यो भने त्यसैमा प्रतिस्पर्धा गर्नुपर्थ्यो, होइन? समान एकै ठाउँमा हो, प्रतिस्पर्धामा श्रेष्ठता हो भने त्यसमा चाहिँ पार्सियालिटी गरेको ठानिँदैन, किनभने उहाँहरू एक विद्यालयमा पढ्दै गरेको विद्यार्थी अर्को विद्यालयमा जाँदा उहाँहरूले भर्ना पाउनु भएन। किन पाउनु भएन भन्दा उहाँहरूले प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न सक्नु भएन, त्यसमा त विमति राख्नुपर्छ भन्ने लाग्दैन, मेरो व्यक्तिगत विचार पनि हो। तर उहाँले पाउनु भएन नि त भन्ने यहाँको प्रश्न हो भनेदेखि उहाँले पाउनको लागि अर्को विद्यालय, नजिकैको अर्को विद्यालय पनि पाउन सक्ने खालको क्याटेगोरीको विद्यालय हुनसक्छ। तर प्रतिस्पर्धा गरेर मनमायामा विद्यार्थीहरू, मेरो आफ्नै परिवारको एकजना भतिजोको छोरोले त्यहाँबाट नाम निकाले, उनले कक्षा पाँचमा भर्ना पाए, तर कक्षा तिनमा भर्ना हुनको निम्ति एउटै परिवारको बहिनीले, उनको बहिनीले भर्ना पाइनन्। यो यही भर्खरैको कुरा हो, किन भन्दा उनले प्रतिस्पर्धा गर्नको निम्ति कोटा चारजना पाँचजना मात्रै राखिएको थियो, कोटाभित्रमा परेन भनेदेखि
मैले 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 उठाउन खोजेको कुरै यही हो कि एउटा सामुदायिक विद्यालयमा प्रतिस्पर्धाको नाममा एउटा अलिक कमजोर विपन्न परिवारको नानीले पढ्न नपाउने अवस्थाको सिर्जना हुँदैछ कि गोपाल सर? यसतर्फ हामी सचेत वर्ग अहिले नै सचेत हुनुपर्छ कि पर्दैन?
त्यो तपाईँले उठाउनु भएको यो पक्ष, विपन्न र सम्पन्न भन्ने पक्ष चाहिँ फेरि पनि अर्को प्रसङ्ग भयो। मैले अघि चाहिँ क्वालिटीको कुरा गरेँ,
जस्तै तपाईँको संस्थागत विद्यालय पढ्ने उसको क्षमता छैन, छेउमा भएको मनमाया माविमा अलिक गरिब छ, अलिकति पढाइमा कमजोर छ, त्यसले एडमिसनै नपाउने, पढ्नै नपाउने अवस्थाको सिर्जना हुन्छ कि हुँदैन यो प्रतिस्पर्धाले?
त्यसका लागि चाहिँ निश्चित कोटा छुट्याएर स्थानीय अभिभावकहरूको निम्ति छुट्याउनु पर्छ, र त्यो चाहिँ हाम्रा अन्य उद्योग धन्दा कल कारखानामा पनि त्यो कभरेज एरियाभित्रका मानिसहरूलाई जसरी रोजगारीको प्रावधान व्यवस्था गरिएको हुन्छ, त्यसै गरी सम्बन्धित विद्यालयले आफ्नो कभरेज एरियाको लोकल एरियाको अभिभावकहरूलाई त्यही विद्यालयमा भर्ना गर्ने व्यवस्थाको लागि चाहिँ अलग्गै कोटा व्यवस्थापन गर्नुपर्छ, त्यसमा चाहिँ शिक्षा शाखाले पनि सचेतता अप्नाउनु पर्छ।
पक्कै पनि गोपाल सर, अब अलिकति हामी विकासको चरणको कुराहरू गरौँ, जस्तै तपाईँले अघि प्रसङ्ग उठाउनु भयो केही हामीले देखेका कुराहरू गऱ्यौँ, अहिले वृत्तामोडमा पक्कै पनि भौतिक पूर्वाधारका केही कामहरू भएका छन्, होइन? सडक निर्माणका कुराहरू, पुल पुलेसका कुराहरू, कलबोर्डका कुराहरू, सडकमा पेभर्स लगाउने कुराहरू भए, तर समग्रमा वृत्तामोड सहरीकरण मात्रै छैन, ग्रामीण एरिया पनि छ, ठुलो क्षेत्र कृषिमा आधारित पनि छ, तर पनि अहिले चाहिँ कृषिमा आत्मनिर्भर बन्ने खालको वैज्ञानिक कृषि प्रणालीलाई अवलम्बन गर्ने खालको चाहिँ वृत्तामोडले नीति ल्याउन सकेन, किसानहरूले प्रत्यक्ष राहत पाउने अथवा यो अहिलेको परम्परागत कृषि प्रणालीलाई वैज्ञानिक अथवा आधुनिक कृषि प्रणालीमा रूपान्तरण गर्ने खालका योजना ल्याउन सकेन भन्ने गुनासो पनि छ, के भन्नुहुन्छ गोपाल सर?
यस्ता कुरा चाहिँ प्रशस्त मात्रामा उठ्ने पनि गरेका छन्, हामीले देख्ने पनि गरेका छौँ। वृत्तामोड नगरपालिकाले आफ्ना कृषि पेसा अँगालिरहेका आफ्ना कृषक बसोबासीहरू, नगरवासीहरूलाई विगतका 75 सालदेखि लगातार कुनै न कुनै मेसिन औजारहरू हस्तान्तरण गरिरहेको छ निशुल्कमा, कतिपय ठाउँमा अनुदानमा, कतिपय ठाउँमा साझेदारीमा। तर ती मेसिन औजारहरू अहिले पनि प्रयोगमा छैनन्, कुहिएर बसेका छन्, पोचिएर बसेका छन् भन्ने कुरो हाम्रो एउटा तथ्याङ्कले देखाएको छ। कृषि शाखासँग मैले त्यसको डाटा मागिसकेको छु, राजेन्द्र कणराज्यले यसको डाटा म उपलब्ध गराउँछु भन्नुभएको छ। मेरो आशय के हो भने को कृषक हो, कसले काम गर्छ भन्ने कुरातर्फ ध्यान नदिएर नगरपालिकाले पनि कृषकको नाममा गएर कृषकहरूले लाभ लिइरहेको कुरालाई ध्यान दिनुपर्छ। त्यसो हुन नसकेर सम्बन्धित व्यवसाय गरिरहेका, कृषि व्यवसायमा संलग्न कृषकहरूलाई नि प्रोत्साहन गर्ने किसिमका कार्यक्रमहरू ल्याउनु पर्छ र त्यसका लागि पहिचान गर्नु महत्त्वपूर्ण हुन्छ। नत्र त हामी परम्परागत कृषि प्रणालीमा आधारित रहेर काम गरिरहेका कृषकहरूलाई प्रोत्साहन गर्न सक्यौँ र आधुनिकीकरणमा लग्यौँ भने उहाँहरूले धेरै काम गर्न सक्नुहुन्छ। तर फर्म खोलेर फर्मका नाममा अनुदान लिनेहरूबाट चाहिँ सचेत रहनुपर्छ। उहाँहरू फर्म खोल्नुहुन्छ, अनुदान लिनुहुन्छ र अनुदानको दुरुपयोग गर्नुहुन्छ, उपयोग गर्नुहुन्न, यस्तो खालको पनि हामीले थुप्रै पटक समाचार पनि लेखेका छौँ नि पुष्पजी, तपाईँलाई थाहा छ त। हामीले घर गाउँमा पुगेर खोजेर अनुदानको दुरुपयोग भएको भेटेका छौँ नि त। यो अवस्था हुन नदिनेको लागि कृषि शाखाले सम्बन्धित कृषक परिवारका बिचमा गएर अनुसन्धान गरेर यो चाहिँ परम्परागत खेती प्रणालीमा छ, यसलाई अलिकति अपग्रेड गरियो भने यस यो किसानले चाहिँ राम्रो उत्पादन दिन सक्छ, उहाँहरूलाई अलिकति बढी प्रोटेक्ट गर्नुपर्छ भन्नेतर्फ सोच्नुपर्छ। नत्र विगत वर्षहरूमा बाँडिएका ती ट्रेलर मेसिनदेखि लिएर मकै छोडाउने मेसिनदेखि लिएर त्यो धान के भन्छ त्यो उ गर्नको निम्ति हाते
मेसिनहरूका कुराहरू आए, ठिक छ गोपाल सर। अब तपाईँसँग अन्त्यमा छु म, समय पनि हामीसँग अलिक कम छ। अबको आर्थिक वर्ष 81-82 को लागि अहिले चाहिँ बजेटको तयारी पनि हुँदै होला, अब आगामी दिनमा बिरतामुडको समृद्धिका निम्ति कुन खालको नीति अवलम्बन गर्दा जनताले अधिक सहज महसुस गर्न पाउनुहुन्छ? अबका दिनमा बिरतामुड नगरपालिका कुन वेमा जानुपर्छ जस्तो लाग्छ तपाईँलाई?
सबैभन्दा पहिलो कुरा त पैसासँग जोडिँदो रहेछ पुष्पजी। समृद्धि भनेको चाहिँ कहीँ न कहीँ पैसा लगानी गरेर प्राप्त हुने विकास रहेछ, मैले त्यो बुझेको छु। मेरो विचारमा अबको यो बजेट निर्धारण गर्दै गर्दा हाम्रा वडाहरूलाई विनियोजन गरेको 1 करोडको जुन सिलिङ छ नि, त्यो कता कता अल्मलिएको हो कि 1 करोडको सिलिङ उता दिएर यता नगरपालिका मुक्त हुन खोजेको हो कि? म चाहिँ सबै कार्यक्रमहरू नगरपालिकामा केन्द्रित गर्ने भन्दा पनि वडा मार्फत नै सिफारिस लिएर, वडा मार्फत नै योजनाहरू छनौट गरेर पठाएको चाहिँ बेटर हुन्छ होला। अलिक ठुला देखिने किसिमका कामहरू गर्न पाइयो भने हुन्छ होला। थुप्रै ठाउँमा अधुरा छन्, अहिले पैसा नपुगेर यो सङ्घबाट आउने बजेटहरू पैसाको अपुरो भएको कारणले गर्दा विगत वर्षबाटै थालिएका थुप्रै योजनाहरू दोहोऱ्याएर परेका छैनन्, होइन? यो विकास निर्माणका कुराहरूमा यो हुन्छ। र अर्को मूलत अर्को मेन कुरा चाहिँ के हो भने हामी खालि यो आँखाले देख्ने विकासमा मात्रै केन्द्रित भइरहेका छौँ। आँखाले देख्ने न भौतिक विकासभन्दा अलिक परतिर जाने भने मानिसको चेतनामा विकास गर्न सकिएन भने विकास हुन सक्दैन। हामीले कालो पत्रे पिच बाटो चाहिँ बनायौँ, तर त्यहाँ छेउछाउमा गाई वस्तु बाँध्यौँ र त्यो गाई वस्तुले गोबर त्यही पिच बाटोमा गोब्र्याइदियो भने त्यो बाटो धेरै लास्टिङ हुँदैन। अर्को हामीले पिच बाटो बनायौँ तर त्यो बाटोमा चाहिँ पुरै पानी बग्ने खालको ट्र्याक्टरहरूबाट त्यो ढुवानी गर्ने हुन्छ नि।
त्यति मात्रै होइन गोपाल सर, जस्तै हामीले चाहिँ 2 करोड लगाएर घर बनाउँछौँ अनि घरको छतको पानी चाहिँ पाइप लगाएर सडकमा झारिरहेका पनि उदाहरणहरू छन्।
यो चेतनामा विकास गर्न सकिएन भने विकास हुन सक्दैन। त्यसर्थ यो सेक्टरमा आगामी बजेट केन्द्रित रहोस्। घरमा 2 करोड तपाईँले भनिहाल्नुभयो, अस्ति मैले एउटा भिडियो पनि हालेको थिएँ यो सभा सम्माननीय सभामुख देवराज घिमिरेको सचिवालयभन्दा अगाडिपट्टिको घरमा 4 घरबाट बाटोमा दुलो पर्ने गरी, पिच बाटोमा दुलो पर्ने गरी पानी झारिएको रहेछ। हामी उहाँलाई प्रतीक्षा गरेर बस्दाखेरि त्यो भिडियो हामीले हालेका थियौँ र सामाजिक सञ्जालमा अपलोड गरेका थियौँ, त्यसको कमेन्टहरू आएको थियो भने 2 करोड घर बनाउँदै गर्ने मान्छेले अरू 5,000 रुपियाँ खर्च गरेर त्यो पाइपलाई किन आँगनमा तल नसक्ने, होइन? यो प्रकृति यो प्रकृतिको चेतनाको विकास हुन जरुरी छ। हामीले विषादी रहित विषादी मुक्त बिरतामुड नगरपालिका भन्ने अघिल्लो नगर प्रमुखको जुन नारालाई अहिले पनि हामीले कार्यान्वयन गर्न सकिरहेका छैनौँ। यसतर्फ पनि हाम्रो चेतनामा विकास चाहिँ गर्नुपर्छ भन्ने लाग्छ। अलिक बढी नारा, अलिक बढी कामभन्दा बढी चाहिँ गफ भए, अब चाहिँ गफ होइन काम गरौँ यो वर्ष भन्नेतर्फ चेतना सहितको जागरण गराउनुपर्छ भन्ने लाग्छ। पुष्पजी
हस्, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गर्नुभयो र बिर्तामोडको समग्र विकास निर्माणका कामका बारेमा तपाईँले आफ्नो धारणा राखिदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु गोपाल सर।
धन्यवाद पुष्प सर, रेडियो भिजन मार्फत मेरा बुझाइहरू, यो मेरो धारणाभन्दा पनि बुझाइहरू हो, कतिपय देखेका कुरा, कतिपय भोगेका कुराहरूलाई मैले यहाँहरू मार्फत राखेँ। मेरै जस्ता भोगाई र बुझाइहरू तपाईँहरूसँग हुन्छ, हामीले सबैले सेयर गरेर नगरपालिकालाई झकझक्याउन सक्यौँ भने पक्कै पनि हाम्रो बिर्तामोड नगरपालिकालाई समृद्ध नगर बनाउन हामी सफल हुनेछौँ भन्ने कुरा म आफ्नो धारणाहरू राख्छु। हार्दिक नमस्कार, सहित धन्यवाद।
हस्, उहाँ हुनुहुन्थ्यो पत्रकार गोपाल काफ्ले, बिर्तामोड खबरमा रेडियो भिजनसँग कुराकानी गर्दै। हस् त, आजलाई बिर्तामोड खबर यति नै। हामी अर्को हप्ता फरक व्यक्तित्वसँग र फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।